यो रेडियो नेपाल हो। अब बाबुराम तिमिलसिनाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएमजी पुस्तालाई नेपाल निर्माणमा अर्थपूर्ण रूपमा सहभागी गराउने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्कीबीच समसामयिक विषयमा छलफल। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगद्वारा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी। निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न राष्ट्रपतिको आग्रह। भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय। समसामयिक विषयमा धारणा बनाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेकपा एमालेको सचिवालय बैठक आज बस्दै। र गाजा सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजिप्ट जाने प्रयास गर्ने।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते हुने निर्वाचन अघि र पछि पनि सरकारले जेएमजी पुस्तालाई भविष्यको नेपाल निर्माणमा अर्थपूर्ण रूपमा सहभागी गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। जेएमजी युवाले प्रदर्शन गरेको एक महिना पुगेको अवसरमा भिडियो सन्देश मार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री कार्कीले जेएमजीको राजनीतिक क्रान्तिको भावनालाई सबैले आत्मसात गर्न जरूरी रहेको बताउनु भएको छ। उहाँले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न सबैमा अपील समेत गर्नुभयो।
नेपालका जेएनजी युवाहरूले शुरू गरेको राजनैतिक आन्दोलन एक महिना पुगेको छ। यस राजनैतिक क्रान्तिको भावनालाई आज हामी सबैले आत्मसात गर्न जरूरी छ। यो क्रान्ति पछाडिको कारणहरूलाई समेत हामीले गम्भीरताका साथ लिनुपर्छ। हाम्रा युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीव्र चाहना छ। देशमा न्याय र विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र व्यथिति उन्मूलन भएको हेर्ने चाहना छ। युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार, बेरोजगारी, विभेद जस्ता समस्यालाई सम्बोधन गर्न राजनीतिक र प्रशासनिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले विगतका सरकारले युवाको आवाज सुन्न नसकेको र उनीहरूको माग सम्बोधन गर्न नसकेको उल्लेख गर्दै सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्ने प्रश्न पार्नुभयो।
विगतका सरकारहरूले युवाहरूको आवाज सुन्न सकेनन्, उनीहरूको माग सम्बोधन गर्न सकेनन्। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ। हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं र एउटा नयाँ मार्गमा अघि बढ़िरहेका छौं। यो मार्ग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ। यसका लागि हामी सबै युवा सचेत हुन जरूरी छ भने राजनैतिक दलहरूले आफूलाई सुधार गर्न पनि जरूरी छ।
सरकारले पीड़ित परिवारलाई राहत र घाइतेको उपचारका लागि विशेष कार्यक्रम ल्याएको जानकारी दिँदै प्रधानमन्त्रीले उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा सरकार रहेको बताउनुभयो।
पीड़ित परिवारहरूलाई राहत र घाइतेहरूको उपचारका लागि विशेष कार्यक्रम अघि ल्याएका छौं र उनीहरूको कल्याणका लागि थप संयन्त्र बनाउने क्रममा छौं। भविष्यको नेपाल निर्माणमा जेएनजीलाई अर्थपूर्ण रूपमा सहभागी गराउन नयाँ संयन्त्रहरू स्थापना गर्नेछौ। आजका दिन म फेरि सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपील गर्न चाहन्छु।
युवा पुस्ताले चाहेको परिवर्तनप्रति आफू प्रतिबद्ध रहेको र नयाँ मार्गमा अघि बढ़िरहेको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले आगामी निर्वाचनपछि पनि युवाहरूको माग सम्बोधनका लागि निरन्तर प्रयास हुनुपर्नेमा जोड़ समेत दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष प्रधानमन्त्री सुशीला कार्कीले हिजो भेट गर्नुभएको छ। मन्त्री परिषदको बैठक लगत्तै प्रधानमन्त्री कार्की राष्ट्रपति निवास शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो। राष्ट्रपति र प्रधानमन्त्री बीच मुलुकको पछिल्लो राजनैतिक घटनाक्रम, आगामी निर्वाचन लगायतका समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। आगामी फागुन 21 गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई हिजो जानकारी गराएको छ। राष्ट्रपति भवन शीतल निवासमा भएको कार्यक्रममा राष्ट्रपतिले तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न कार्यतालिका बमोजिम सबै कार्य समयमै सम्पन्न गर्न पनि आग्रह गर्नुभयो। राष्ट्रपतिले निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न राजनीतिक दल तथा सरकारवालाहरूसँग तत्काल छलफल अघि बढ़ाउन र निर्वाचनलाई स्वच्छ निष्पक्ष र भयरहित र शान्तिपूर्ण बनाउन आवश्यक तयारी अघि बढ़ाउन पनि आग्रह गर्नुभएको हो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रपतिलाई आयोगको तयारीका विषयमा जानकारी गराउँदै प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्न आयोगले मितव्ययी ढंगले स्रोत साधन र जनशक्ति परिचालन गर्ने तयारी गरेको जानकारी गराउनुभयो। उहाँले निर्वाचनका लागि आवश्यक स्रोत साधन र जनशक्ति उपलब्ध गराउने तथा भरपर्दो सुरक्षा व्यवस्था मिलाइने सुनिश्चितता सरकारको तर्फबाट प्राप्त भएको जानकारी समेत दिनुभयो। आयुक्त भण्डारीले आयोगले स्वीकृत गरेको कार्ययोजना अनुसार निर्वाचन आचार संहिता निर्धारण र कार्यान्वयन, उम्मेद्वार दर्ता तथा छानबिन, अन्तिम नामावली प्रकाशन र मतदान लगायतका सम्पूर्ण कार्यक्रमहरू राजनीतिक दल र सरकारवालाहरूसँगको परामर्शमा तयार पारिने जानकारी गराउनुभयो। आयोगले संशोधित मतदाता नामावली ऐन 2073 अनुसार मतदाता नाम दर्ता कार्य सुचारू गरेको, आन्तरिक प्रशासनिक तयारीलाई योजनाबद्ध रूपमा अघि बढ़ाइरहेको र निकट भविष्यमै राजनीतिक दलहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको जनाएको छ। सरकारले भूमि समस्या समाधान आयोग खारेज गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले भूमि समस्या समाधान आयोग गठन आदेश 2081 बमोजिम गठन भएको, भूमि समस्या समाधान आयोग र सबै जिल्ला समितिहरू खारेज गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। संचार मन्त्री खरेलले इलाम जिल्लालाई 3 महिनाको लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने लगायतका निर्णय भएको बताउनुभयो।
नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माणको लागि स्रोत व्यवस्थापन गर्न 20 अर्ब रूपियाँ बराबरको ऊर्जा बन्ड चरणबद्ध रूपमा निष्कासन गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ। त्यस्तै गरेर अर्को निर्णय, 3 महिना अवधिको लागि इलाम जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय भएको छ। त्यस्तै अर्को निर्णय, भूमि समस्या समाधान आयोग गठन आदेश 2081 बमोजिम गठन भएको, भूमि समस्या समाधान आयोग र सबै जिल्लाका जिल्ला समितिहरू खारेज गर्ने निर्णय भएको छ।
मन्त्री परिषद बैठकले अध्यागमन र भिजिट भिसाको सम्बन्धमा समस्या समाधान गर्न गठित उच्च स्तरीय अध्ययन तथा छानबिन समितिले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने र नागरिक उड्डयन क्षेत्रको सुधारका लागि गठित उच्च स्तरीय अध्ययन एवं सुझाव समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ। यस्तै त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति 2081ले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाउने निर्णय पनि गरेको संचार मन्त्रीले जानकारी दिनुभयो। संचार मन्त्री खरेलले प्रहरी नायब महानिरीक्षकहरू सुशील सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढ़ुवा गरी पदस्थापन गर्ने निर्णय भएको पनि बताउनुभयो। हिजो देखि शुरू भएको नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो 1 बजे पुनः बस्दैछ। पार्टी उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको हिजोको बैठकमा पदाधिकारीहरूले धारणा राख्ने क्रम नसकिएकाले बैठक आज पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाश शरण महतले जानकारी गराउनुभयो। डाक्टर महतले गत भदौ 24 गते जेएनजी आन्दोलनमा व्यक्तिका निजी सम्पत्ति, नेता तथा व्यवसायी राष्ट्रिय सम्पत्तिमाथि आगजनी गर्नेलाई कार्यवाहीमा ल्याउनुपर्छ भन्नेमा कांग्रेस रहेको बताउनुभयो। उहाँले अराजकतालाई कार्यवाही नगर्दा पूँजी पलायन हुने खतरा बढ़ेको उल्लेख गर्दै अराजकतालाई प्रोत्साहन गर्ने गरी गृह मन्त्रालयले सार्वजनिक गरेको घटनाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो। उहाँले निर्वाचनका लागि कांग्रेस जहिले तत्पर रहेको भन्दै विश्वसनीय निर्वाचनका लागि सरकार गम्भीर नभई संसद पुनस्थापनाको विकल्प हुन सक्ने धारणा राख्नुभयो। नेपाली कांग्रेसले मुलुकमा शान्ति कायम गर्ने कार्यमा सचेत रहन सरकारलाई सुझाव समेत दिएको छ। मुलुकमा शान्ति कायम गर्ने कार्यमा अग्रसर रहन सरकारलाई आग्रह गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता महतले जानकारी दिनुभयो। उहाँले अशान्त वातावरणमा चुनावको वातावरण विथोलिने बताउनु भयो। बैठकमा पार्टीको नियमित महाधिवेशन हुनुपर्ने कुराहरूमा नेताहरूले जोड़ दिनुभएको थियो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचन गराउने हो भने राजनीतिक दलहरूको विश्वास जितेर निर्वाचन प्रक्रियामा सबैलाई सहभागी गराउनुपर्ने बताउनु भएको छ। एमालेको भक्तपुर जिल्ला कमिटिद्वारा हिजो गुण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा आएर शान्ति सुव्यवस्था कायम गर्दै देशलाई समृद्ध बनाउनुपर्ने र सरकारले सकारात्मक र अनुकूल वातावरण निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले यति बेला राष्ट्रलाई एकता र स्थिरता चाहिएको बताउनुभयो। अध्यक्ष ओलीले प्रतिनिधि सभा पुनस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको र त्यसमा नेपाली कांग्रेस पनि सहमत हुने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा समस्या उत्पन्न भएका बेला देशभित्रै एकता र सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा पार्टीभित्र विवाद सिर्जना गर्न नहुने धारणा व्यक्त गर्नुभयो। एमालेका बागमती प्रदेश कमिटिका इन्चार्ज डाक्टर राजन भट्टराई, पोलिट ब्यूरो सदस्य महेश बस्नेत लगायतले लोकतन्त्र र मुलुकको रक्षाका लागि एमालेलाई एकताबद्ध र बलियो शक्ति बनाउनुपर्ने आवश्यकता औल्याउनु भएको थियो। नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ। यस अघिका लागि तय गरिएको बैठक देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै बाढ़ी पहिरो र डुबानका कारण स्थगित गरिएको थियो। एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ। यसअघि असोज 12 गते एमाले सचिवालय बैठक बसेको थियो। यस्तै पार्टीको केन्द्रीय कमिटी बैठक यही असोज 27 देखि 29 गतेसम्म काठमाडौँमा बस्ने तयारी गरिएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले मुलुकको पछिल्लो शान्ति सुरक्षाको अवस्थाका विषयमा 4 वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्नुभएको छ। हिजो भएको छलफलमा प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की तथा सैनिक उच्च अधिकारीको सहभागिता रहेको थियो। समग्र देशको शान्ति सुरक्षाका विषयमा भएको छलफलमा मुलुकका पछिल्ला घटनाक्रमबारे पनि छलफल भएको बताइएको छ। सो क्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले आफ्नो क्षेत्रबाट भइरहेका कामका गतिविधिका साथै सुरक्षा अवस्था र पछिल्लो चुनौतीका बारेमा समेत जानकारी गराउनु भएको थियो। बैठकमा सहभागी सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले समग्र शान्ति सुरक्षालाई कसरी थप प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा छलफल भएको जानकारी दिनुभयो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले न्याय प्राप्त गर्ने नागरिकको अक्षुण हक मर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सर्वोच्च अदालतमा हिजो नेपाल बार एसोसिएशनका अध्यक्ष सहित पदाधिकारीहरू, सर्वोच्च बार एसोसिएशनका अध्यक्ष तथा सचिव, महान्यायाधिवक्ता सविता भण्डारी बराल, महान्यायाधिवक्ताहरू, उपत्यका बार एसोसिएशनका अध्यक्ष तथा सचिवहरूसँगको छलफलमा प्रधान न्यायाधीश राउतले न्यायका लागि अदालतले सदैव आफ्नो प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो। छलफलमा प्रधान न्यायाधीश राउतले सूचना प्राविधिक शाखाले दिनरात काम गरिरहेको जानकारी पनि गराउनुभयो। प्रधान न्यायाधीश राउतले सर्वोच्च अदालतको पूर्ण बैठक राखेर छलफल गरी थप धारणा सार्वजनिक गरिने जानकारी पनि दिनुभयो। गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा गरिएको आगजनीमा सर्वोच्च अदालत, जिल्ला अदालत काठमाडौँ र उच्च अदालत तुल्सीपुरमा ठूलो क्षति पुगेको छ। हाल सर्वोच्च अदालत सहित देशभरका सबै अदालतमा अति आवश्यक सेवा मात्र सञ्चालन भइरहेका छन्। नेपाल बारका अध्यक्ष प्राध्यापक डाक्टर विजय प्रसाद मिश्रले सर्वोच्च अदालत सहित देशभरका अदालत नियमित रूपमा सञ्चालन गर्नुपर्ने तथा बार र कानून व्यवसायसँग भएको मुद्दाका मिसिल झिकाउन सहयोग गर्नुपर्ने पनि बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति प्राध्यापक डाक्टर संगीता सिंह भण्डारी, तत्कालीन कायम मुकायम रजिस्ट्रार झंकार लामिछाने सहित 13 जना विरूद्ध विशेष अदालतमा हिजो मुद्दा दायर गरेको छ। अख्तियारका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार प्रतिष्ठानकी तत्कालीन उपकुलपति भण्डारी समेतले प्रतिष्ठानका लागि एमआरआई मेसिन कम गुणस्तरको खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने समेत बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धानपछि आरोपित विरूद्ध हिजो विशेष अदालतमा मुद्दा दायर गरिएको हो। अख्तियारले भण्डारी विरूद्ध 12,07,60,945 भ्रष्टाचार गरेको अभियोग सहित मुद्दा दर्ता गरेको हो। सोही प्रकरणमा प्रतिष्ठानका तत्कालीन कायम मुकायम रजिस्ट्रार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी काठमाडौँ, बायोमेडिकल इन्जिनियर काठमाडौँका बायोमेडिकल इन्जिनियर अमृत कुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स म्यानेजर नितिन कुर्मी सहितलाई 12,07,60,946 बिगो दावी गर्दै भ्रष्टाचार मुद्दा दायर गरिएको हो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले हुलाकलाई आधुनिक प्रतिस्पर्धी र व्यावसायिक बनाउनु पर्ने बताउनु भएको छ। 151 विश्व हुलाक दिवस 2025 अवसरमा नागरिकका लागि हुलाक स्थानीय सेवा विश्वव्यापी पहुँच भन्ने मूल नाराका साथ हुलाक सेवा विभागले हिजो आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान तथा वृहत हुलाक टिकट प्रदर्शनी कार्यक्रममा उहाँले हुलाकलाई समयानुकूल बनाउँदै लैजानुपर्ने बताउनुभयो। सूचना प्रविधिको विकाससँगै परम्परागत रूपमा रहँदै आएको हुलाक सेवालाई पनि समृद्ध बनाइँदैछ। संचारका साधनहरू विकसित भए पनि हुलाक मार्फत दिइने सेवालाई छिटो छरितो बनाइँदै लगिएको छ। नेपालमा हुलाकको सेवालाई आधुनिक बनाउँदै लगिएको हो। संवाददाता यशोदा अधिकारीको रिपोर्ट।
जति बेला संचारका अत्याधुनिक साधनहरूको विकास भएको थिएन त्यति बेला चिठी पत्र र खबरको आदान प्रदान गर्ने एकमात्र माध्यम थियो हुलाक। कागजका पानामा मसीले लेखिएका चिठीहरू पत्र मञ्जुसामा खसालेपछि लामो पैदल यात्रा गरी हुलाकीले प्रापकसम्म पुर्याउने गर्दथे। सड़क तथा हवाई यातायातको सुविधा विस्तारले छिटो छरितो सेवा दिँदै आएको हुलाक सेवालाई इन्टरनेटको विस्तारले नराम्रोसँग प्रभाव पार्यो। विगतमा डाकले बोकेर लैजाने गरिएका चिठी पत्र एक सेकेण्डमै पठाउन सकिने गरी सूचना प्रविधिको विकास भएको छ। लगभग ठप्पै जस्तो अवस्थामा पुगेको हुलाक सेवालाई सरकारले सबै स्थानीय तहमा पुर्याएको छ। पुरानो हुलाक सेवालाई स्मार्ट बनाएर नागरिकको घर दैलोमा लैजाने सपना भएको बताउनुहुन्छ हुलाक सेवा विभागका महानिर्देशक मनमाया पंगिनी।
सबैले चिनेको हुलाक, यो हुलाकलाई स्मार्ट बनाएर नागरिकको दैलो दैलोमा पुग्ने हाम्रो सपना छ।
उहिले उहिले राजा महाराजाको समाचार तथा सूचना टाढा टाढासम्म लैजान प्रयोग गरिने परेवा, बाज, घोडा जस्ता पशु पंक्षीलाई विस्थापित गर्न स्थापना भएको हुलाक सेवाले विभिन्न आरोह अवरोह पार गरेको छ। गत वर्षदेखि सरकारले प्रत्येक स्थानीय तहमा हुलाक सेवा अनिवार्य गरेको छ। सूचना आदान प्रदानका लागि डिजिटल माध्यममा भर पर्ने अहिलेका युवा पुस्तालाई हुलाक सेवाबारे खासै चासो पनि छैन। नेपाल फिलाटेलिक सोसाइटीका अध्यक्ष चन्द्र रवि श्रेष्ठ स्थानीय हुलाक सेवालाई अझ सक्रिय बनाउनु पर्नेमा जोड़ दिनुहुन्छ।
हुलाक सेवाले मानिसहरूको जीवन रेखाको रूपमा काम गर्दै आएको छ। स्थानीय हुलाक प्रणालीहरूलाई सुदृढ पार्दै लानु पर्नेछ।
जनस्तरमा संचार सुविधा उपलब्ध गराउने संसारकै पुरानो र ऐतिहासिक सेवाका रूपमा परिचित नेपालको हुलाक सेवालाई विस्थापित गर्ने गरी आएका अरू प्रविधियुक्त माध्यमलाई हुलाकले छायामा पारेको छ। सरकारी संघ संस्थाका चिठी पत्र आधिकारिक रूपमा लान ल्याउनदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय डकुमेन्टहरू पार्सल गर्ने एकमात्र माध्यम हुलाक सेवा नै भएको बताउनुहुन्छ हुलाक टिकट संकलक श्याम प्रसाद प्रधान।
पहिला हामी चाहिँ नमस्ते गर्नलाई पनि चिठी लेख्ने, अब आजकल चाहिँ इमेल आएर चाहिँ व्हाट्सएप भयो आएर त्यो चाहिँ हट्यो, तर चाहिँ सान्दर्भिक त नभएको होइन।
नेपालको पुरानो विश्वसनीय र जनमानसमा बसेको हुलाक सेवा अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुनः सशक्त रूपमा क्रियाशील हुन थाल्नुले सकारात्मक सन्देश दिएको छ। यशोदा अधिकारी, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल काठमाडौँ।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी यशोदा अधिकारी। असौ 17 र 18 गते परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्ग आजबाट सञ्चालन हुँदैछ। संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको यो मार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण भएसँगै यातायात सञ्चालन हुने भएको हो। सड़क डिभिजन भक्तपुरका प्रमुख इन्जिनियर सुमन योगेशले राजमार्गको क्षतिग्रस्त खण्डमा डाइभर्सन निर्माण अन्तिम चरणमा रहेकाले आजबाट यातायात सञ्चालनमा आउने जानकारी दिनुभयो। काभ्रे फलाञ्चोकको नवबुद्ध नगरपालिकाको चौकी डाँडादेखि काभ्रे फलाञ्चोक र सिन्धुलीको सिमाना नेपालथोकसम्म क्षतिग्रस्त राजमार्गमा डाइभर्सन निर्माण गरिएको हो। यो राजमार्ग दशैं तिहार छठ लगायत चाडपर्वको समयमा यो राजमार्गमा 15,000 र अरू समयमा दैनिक 8,000 देखि 10,000 सवारी साधन ओहोरदोहोर गर्ने गर्दछन्। बाढ़ी पहिरोबाट अवरूद्ध भएपछि यो राजमार्ग भएर सञ्चालन हुने सवारी साधनले झण्डै दोब्बर तेब्बर दूरी तय गर्नुपर्ने अहिलेको बाध्यता रहेको छ। यही असौ 17 र 18 गतिको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 45 वटा खानेपानी आयोजना पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट करिब 60,000 घर धुरी खानेपानीको सेवाबाट प्रभावित भएको खानेपानी तथा ढल व्यवस्थापन विभागले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
खानेपानी तथा ढल व्यवस्थापन विभागले अविरल वर्षाका कारण आएको बाढ़ी पहिरोका कारण देशभरका खानेपानी तथा सरसफाई प्रणालीमा पुगेको क्षतिको विवरण संकलन प्रक्रिया शुरू गरेको छ। विभाग अन्तर्गत हाल देशभर 15 वटा खानेपानी तथा ढल व्यवस्थापन कार्यालय रहेका र ती कार्यालयले खानेपानी तथा सरसफाई क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गरी विभागमा पठाउन परिपत्र गरिएको विभागले जनाएको छ। हालसम्म प्राप्त विवरण अनुसार काठमाडौँबाट पूर्वतर्फका जिल्लाहरूमा खानेपानीमा बढ़ी क्षति पुगेको र तराईका जिल्लाहरूमा डुबानका कारण खानेपानीका मुहानहरूमा समस्या देखिएको र पानी प्रदूषित भएको पाइएको विभागले जनाएको छ। हालसम्म 45 वटा खानेपानी आयोजनामा बाढ़ीका कारण क्षति पुगेको विवरण प्राप्त भएको र पानीको समस्या भएका जिल्लाहरूमा तत्काल व्यवस्थापनका लागि विभागले काम गरिरहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक तथा प्रवक्ता रत्न प्रसाद लामिछानेले जानकारी दिनुभयो।
भारी वर्षाको कारणले काठमाडौँबाट पूर्वका जिल्लाहरूका खानेपानी आयोजनाहरूमा धेरै क्षति भएको हामीले तथ्याङ्क प्राप्त गरेका छौँ। रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, खोटाङ, इलाम, पाँचथर लगायतका जिल्लाहरूबाट तथ्याङ्कहरू हामीले संकलन गरिसकेका छौँ। अहिले करिब 45 वटा खानेपानी आयोजनाहरू पूर्ण वा आंशिक रूपमा क्षति भएको तथ्याङ्क हामीसँग प्राप्त भएको छ र अन्य जिल्लाहरूसँग पनि हामीले तथ्याङ्क मागिरहेका छौँ। तराईका जिल्लाहरूमा डुबानको कारणले गर्दा हाम्रो सम्पदहरू डुबेका र पानीका स्रोतहरू प्रदूषित भएको तथ्याङ्कहरू हामीले प्राप्त गरेका छौँ। त्यस्तो ठाउँहरूमा हामीले पानी शुद्धिकरण गरेर खाने र पानी उमालेर खानको लागि जनचेतनामूलक सन्देश प्रवाह गरेका छौँ र धेरै नै प्रदूषित भएको ठाउँ देखियो भने त्यस ठाउँमा हाम्रो मोबाइल भ्यान छ, त्यो मोबाइल भ्यानलाई प्रयोग गरेर पानीको परीक्षण गरेर खान योग्य छ छैन हेर्न लगाएका छौँ।
सबै जिल्लाहरूबाट विवरण संकलनका लागि अझै केही दिन लाग्ने र सबै विवरण प्राप्त भएपछि संकलन गरिएका विवरणलाई आधार बनाई तत्कालीन राहत तथा दीर्घकालीन पुनर्स्थापनाको योजना बनाइने विभागले जनाएको छ। हालसम्म प्राप्त विवरणका आधारमा करिब 60,000 घरधुरी खानेपानीको सेवाबाट प्रभावित भएको देखिएको छ भने 6,000 घरधुरी पूर्ण रूपमा खानेपानी सेवाबाट वञ्चित भएको पाइएको र देशैभरको विवरण आउँदा यो अझ बढ़न सक्ने सम्भावना रहेको छ। बाढ़ी पहिरोले पहाड़ी र भिरालो भूभागमा रहेका धेरै खानेपानीका स्रोत तथा वितरण प्रणालीमा गम्भीर असर पुर्याउनुका साथै पाइपलाइन बगाएको, इन्टेक संरचनामा क्षति, जलाशय ट्याङ्की माटो ढुङ्गाले पुरेको, मोटर पम्प डुबानमा परेको, सरसफाई उपकरणहरू क्षतिग्रस्त भएको लगायतका समस्या देखा परेको विभागले जनाएको छ। अहिले जहाँ जहाँ पानीको सेवा अवरूद्ध भएको छ ती स्थानमा तत्कालका लागि समस्या आउन नदिन विभागले काम गरिरहेको विभागका उपमहानिर्देशक तथा प्रवक्ता लामी छानेले जानकारी दिनुभयो।
अहिलेसम्म करिब 60,000 घरधुरी आंशिक वा पूर्ण रूपमा पानीको सेवाबाट प्रभावित भएको हामीले तथ्याङ्क प्राप्त गरेका छौँ। अब यसको तथ्याङ्क चाहिँ अझै बढ्न सक्ने सम्भावना देखियो। देशभरिको तथ्याङ्क आइसके पछाडि हामी कसरी अगाडि बढ्ने भन्ने चाहिँ छलफल गरेर खानेपानीलाई त हामीले लामो समय राख्नु भएन, तुरन्त सेवा सञ्चालनको लागि कदम चल्नेछ।
गत वर्ष असोज 11 र 12 गतेको अविरल वर्षा र बाढ़ी पहिरोबाट पनि खानेपानी तथा सरसफाई क्षेत्रमा 4 अर्ब रूपियाँ भन्दा बढ़ीको क्षति भएको खानेपानी मन्त्रालयको तथ्याङ्क छ। बाढ़ी पहिरोका कारण खानेपानी आयोजनामा असर पर्दा र मुहानमै समस्या देखिँदा शुद्ध खानेपानीको अभाव हुने र त्यसबाट पानीजन्य रोगहरूको संक्रमण फैलन सक्नेतर्फ पनि समयमै ध्यान पुर्याउन आवश्यक छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौं।
रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सरिता खनाल। सल्यानमा जन्ती बोकेको जीप दुर्घटना हुँदा 11 जना घाइते भएका छन्। सारदा नगरपालिका 9 ज्वालापुरबाट थापाचौरतर्फ विवाहका लागि जन्ती ल्याउँदै गरेको लु प्र 02001J0021 नम्बरको जीप हिजो दिउँसो अनियन्त्रित भई करिब 200 मिटर तल खसेको थियो। जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा घाइते मध्ये 2 जनाको अवस्था गम्भीर रहेको छ। प्रहरी र स्थानीयवासीको सहकार्यमा उद्धार गरिएका घाइतेहरूको जिल्ला अस्पताल सल्यानमा अहिले उपचार भइरहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास बीच गाजा युद्ध विराम र बन्द क्रियाको सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बताउनु भएको छ। यद्यपि राष्ट्रपति ट्रम्पको भ्रमण तय भने भइसकेको छैन। ट्रम्पले प्यालेस्टाइन क्षेत्रमा बन्धक बनाइएका व्यक्तिहरूलाई आगामी सोमबार वा मंगलबारभित्र रिहा गरिने बताउनुभयो। सम्झौताले संयुक्त राष्ट्रसंघले भोकमरीको घोषणा गरेको गाजामा सहायताको वृद्धिको पनि परिकल्पना गरिएको छ। इजरायली सेनाले सम्झौता अनुसार गाजाबाट सेना फिर्ता गर्ने तयारी गरिरहेको बताएको छ। ट्रम्पको योजनामा हमासको निशस्त्रीकरण र गाजामा अमेरिकी राष्ट्रपतिको नेतृत्वमा संक्रमणकालीन प्राधिकरणले शासन गर्ने कल्पना गरिएको छ। इजरायल र हमास बीच 2 वर्ष देखि चलेको युद्ध अन्त्य हुने भएको छ। अमेरिका, इजिप्ट, कतार र टर्कीको पहलमा युद्ध विराम गर्न दुवै पक्ष सहमत भएपछि जारी युद्ध अन्त हुन लागेको हो। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमास बीच गाजाको युद्ध अन्त्यतर्फको पहिलो चरणको सम्झौतामा सहमति भएको र सम्झौता पनि भइसकेको जानकारी दिनुभएको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
हालैका आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दावी रकम 23,22,00,00,000 रूपियाँ बढ़ी पुगेको छ। बीमा प्राधिकरणका अनुसार विभिन्न 14 निर्जीवन बीमा कम्पनी र 4 लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल 3,99,00,000 दावीका लागि 23,22,00,00,000 रूपियाँ बढ़ी रकम माग गरिएको हो। ती दावी मध्ये बुधबारसम्म 1,29,00,00,000 रूपियाँ भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। क्षतिको विवरण संकलनका लागि बाँकी दावीको सर्वे र मूल्यांकन प्रक्रिया जारी रहेको पनि नेपाल बीमा प्राधिकरणले जनाएको छ। राष्ट्रिय वाणिज्य बैंकले बैंकका कुनै पनि कर्मचारी वा अधिकृत प्रतिनिधिद्वारा फोन, ईमेल, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट ग्राहकसँग व्यक्तिगत गोप्य विवरण नमागिएको स्पष्ट पारेको छ। पछिल्ला दिनमा केही अनधिकृत व्यक्तिले बैंकका नाममा ग्राहकलाई फोन गरी ठगीजन्य गतिविधिमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै अनधिकृत रूपमा आउने यस किसिमका फोन, ईमेल वा सामाजिक सञ्जालका सन्देशमा विश्वास नगर्न समेत सबैमा अनुरोध गरेको छ। त्यस्ता अनधिकृत व्यक्तिले व्यक्तिगत विवरण माग्ने, झुठा अफर तथा योजनाको बारेमा जानकारी दिँदै आर्थिक लाभको प्रलोभनमा पार्ने जस्ता ठगीजन्य गतिविधिहरूमा संलग्न रहेको भन्ने सूचना बैंकमा प्राप्त भएको राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मीले बताउनुभयो। यस साताको शेयर कारोबारको अन्तिम दिन बिहिबार शेयर बजार 22.59 अंकले बढ़ेर 2582.18 बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकले अघिल्लो दिन मात्रै बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै व्यक्तिका हकमा लाग्दै आएको शेयर कर्जाको सीमा हटाउनुका साथै शेयर बजार मैत्री विभिन्न निर्णयहरू गरेपछि दुई दिन लगातार घटेको शेयर बजार बिहिबार भने बढ़ेको हो। दशैं बिदापछि पहिलो दिन मंगलबार खुलेको शेयर बजार त्यस दिन 58.55 उच्चांकले घटेको थियो भने त्यसको भोलिपल्ट बुधबार पनि शेयर बजार 45.36 उच्च अंकले नै घटेको थियो। यस्तै बिहिबार बजारमा सुनको मूल्य तोलामा 1200 रूपियाँले बढ़ेर तोलाको 2,39,200 रूपियाँमा कारोबार भएको छ। पछिल्ला दिनहरूमा सुनको मूल्य निरन्तर जसो बढ़दै गएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार। टी20 विश्वकप छनौट अन्तर्गत समूह चरणको अन्तिम खेल अगावै नेपाल र जापानले सुपर सिक्समा स्थान पक्का गरेका छन्। समूह दुईको खेलमा हिजो जापानले कुवेतलाई 5 विकेटले पराजित गर्दै नेपाल र जापान अन्तिम खेल अघि नै सुपर सिक्समा पुगेका हुन्। क्रमशः नेपाल र जापानसँग हार बेहोर्दै कुवेत समूह चरणबाट बाहिरिएको छ। समूह चरणको अन्तिम खेल आज नेपालले जापानको सामना गर्नेछ। आजको समूह चरणको खेल पनि नेपालका लागि महत्वपूर्ण रहेको छ किनभने यो खेलको अंक सुपर सिक्समा गनिनेछ। अब मौसम सम्बन्धी जानकारी। आज कोशी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ। कोशी गण्डकी र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 17.4 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:01 भयो भने सूर्यास्त भरे साँझ 5:41 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। जेनजी पुस्तालाई नेपाल निर्माणमा अर्थपूर्ण रूपमा सहभागी गराउने प्रधानमन्त्री सुशीला कार्कीको प्रतिबद्धता। राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री कार्की बीच समसामयिक विषयमा छलफल। प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारीबारे निर्वाचन आयोगद्वारा राष्ट्रपति रामचन्द्र पौडेललाई जानकारी। निर्वाचनमा सबै नागरिकको सहभागिता सुनिश्चित हुने वातावरण तयार गर्न राष्ट्रपतिको आग्रह। भूमि समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय। समसामयिक विषयमा धारणा बनाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेकपा एमालेको सचिवालय बैठक आज बस्दै र गाजा सम्झौताका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजिप्ट जाने प्रयास गर्ने। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।